साझा मंच।
नमस्कार, रेडियो कार्यक्रम साझा मञ्चमा स्वागत छ, म शिवराज भट्ट। नेपालको संविधानको धारा 36 सबै नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ भनेर लेखिएको छ। यो व्यवस्था अनुसार हरेक नेपाली नागरिकले पेटभरि खान पाउनु उसको हक हो। सरकारले खाद्यान्न अपुग हुने स्थानलाई खाद्यग्रस्त क्षेत्र घोषणा गरेर त्यो क्षेत्रका जनतालाई निशुल्क र सस्तोमा खाद्यान्न दिनुपर्छ। तर बैतडीको अधिकांश स्थानका मानिसहरूको वर्षभरिको उत्पादन 6 पनि पुग्दैन। अझ बैतडीको मेलौली गाविस 3 स्यालतडी र मुद्रेका 3 स्थानका 50 परिवार खान नपाएर विस्थापित भएका छन्। 2062 सालमा उहाँको खेतमा लाग्ने कुलो पहिरोले भत्कायो, त्यसपछि उनीहरूको जमिन बाँझो भएको छ। उनीहरू अहिले आफ्नो पुर्खेली गाउँ छोडेर अर्को गाउँको सामुदायिक वनमा बसेका छन् भने विभिन्न जिल्लातिर विस्थापित पनि भएका छन्। नागरिकले भोक टार्न विस्थापित हुनु परेका बेलासम्म राज्य कहाँ छ? अथवा बैतडीको स्यालतडी जस्तै भोकमरीसँग जुझिरहेका जनताको खाद्य सुरक्षाका लागि सरकारवालाहरू के गरिरहेका छन्? आज हामी साझा मञ्चको बहसका लागि बैतडी जिल्ला सदरमुकाम टुणी खेलको यो मैदानमा आइपुगेका छौँ। आजको बहसमा सहभागी हुनुहुन्छ जिल्ला खाद्य सुरक्षा सञ्जालका अध्यक्ष तथा बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी।
नमस्कार, म किशोर कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी बैतडी। म बैतडी जिल्लामा आएको 6.5 हुँदैछ।
तपाईँ जिल्ला खाद्य सुरक्षा सञ्जालको अध्यक्ष हुनुहुन्छ। 6.5 खाद्य सुरक्षा सम्बन्धी यो सञ्जालले के काम गर्नेछ?
म आइकन यो जिल्लामा चाहिँ 2 बैठक मेरो अध्यक्षतामा बसेको छ। त्यसमा चाहिँ खास गरेर चाहिँ हामीले जिल्लामा चाहिँ अब खाद्य उत्पादनको चाहिँ अवस्था, आपूर्तिको चाहिँ अवस्थाको विषयमा, त्यस पछाडि विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूबीच, खास गरेर यो खाद्य सुरक्षामा कार्यरत निकायहरू बिचमा समन्वय र सूचना आदान प्रदान गर्ने कुरोहरूमा काम गरेको अवस्था छ भने, अर्को जिल्लामा चाहिँ अब यो हाम्रो यो टेक्निकल वर्क ग्रुप पनि भन्ने हुन्छ, यो खाद्य सञ्जालको मातहतमा रहेर काम गर्छ। उसले विभिन्न डाटाको आधारमा जिल्लामा रहेको चाहिँ अब खाद्य सुरक्षाको स्थितिको प्रतिवेदन सञ्जालको मिटिङमा पेश गरिसके पछाडि त्यसलाई हामीले चाहिँ खाद्य सुरक्षाको चरणको वर्गीकरण र नक्साङ्कन गर्ने काम पनि गरिएको अवस्था छ र आवश्यक निर्देशन सहित त्यसलाई कार्यान्वयनमा चाहिँ अब इन्टेन्सिभ ढङ्गले लिएर जाने भन्ने कुरोमा छलफल र निर्णय भएको छ, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने काम पनि भइरहेको छ।
यसै गरी जिल्ला खाद्य सुरक्षा सञ्जालका सदस्य सचिव तथा बैतडीका वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्ट पनि कार्यक्रममा हुनुहुन्छ।
म दिव्यदेव भट्ट, वरिष्ठ कृषि विकास अधिकृत, जिल्ला कृषि विकास कार्यालय बैतडी। म ठ्याक्कै 1 महिना 8 दिन भएको छ।
यसै गरी बैतडीका स्थानीय विकास अधिकारी खेमराज विष्टलाई हामीले बोलाएका थियौँ। उहाँले आउँछु पनि भन्नुभएको थियो र उहाँकै कारण यो कार्यक्रम आज तेस्रो दिन तय भएको थियो। मसँग उहाँको त्यो कुराकानी रेकर्डिङ छ, त्यसको सानो क्लिप हामी सुन्छौँ। उहाँले प्रतिबद्धता गरिसकेपछि पनि उहाँ जिल्ला छोडेर जानु भएको छ।
हेलो, अब म 2-4 दिन यही छु, आज म सिडी साहबसँग कुरो गर्छु। तपाईँले डेट फिक्स गरौ, कहिले 19 भ्याइन्छ?
19 पनि भ्याइन्छ, सिडी साहबसँग मेरो कुरा हुँदा 22 भन्नुभएको छ उहाँले, होइन?
22 भनेको छ, 22 कन्फर्म गर्नु। अनि तपाईँ मेरो सम्पर्क नभए पनि 22 सोझै मलाई बोलाउनु, म आउँछु।
हामी सदरमुकाममै गर्छौँ सर, सदरमुकाममै गर्छौँ। सरलाई बिचमा पनि म फोन लाग्यो भने फोन गर्छु, होइन?
पर्दैन, म 22 यहाँ अपडेट हुन्छु, तपाईँ आउनु सिधै 21 बेलुका
भेटौँला। हुन्छ सर,
ल।
21 साँझ अप टु डेट हुने स्थानीय विकास अधिकारी आज जिल्लामा हुनुहुन्न। यस्तै जिल्ला सिँचाइ कार्यालयका प्रमुख उग्रनाथ झा पाटनबाट यहाँ पुग्नु भएको छ र खाद्य अधिकार सञ्जाल बैतडीका अध्यक्ष शेरबहादुर चन्द सहित बैतडीको मेरलीबाट 9 अघि विस्थापित भएर अर्कै गाउँमा बसिरहेका स्थानीय सहित झन्डै 50 भन्दा बढी सहभागीहरू हुनुहुन्छ। म कार्यक्रमको सुरुवात सहभागीहरूबाटै गर्छु। आज मेलौलीको एउटा सिङ्गो गाउँ विस्थापित भएको छ, तपाईँहरूका पीडाहरू पनि हामी सुन्छौँ।
नमस्कार, म मेलौलीबाट आएको भना भट्ट। समस्या स्यालतडी, हाम्रो कुलो गए 11-12 भइसक्यो, हजुरले हाम्रो कुलो कहिले पनि बनाउने छैन भनेर आज हामी जिल्लामा आएर बसिरहेका छौँ।
तपाईँको समस्या कस्तो भएको छ? तपाईँ एकजना महिला हुनुहुन्छ, घरमा सामुदायिक वनमा जानुहुन्छ, घाँस काट्न दिँदैन, अर्काको गाउँमा जानुहुन्छ, सुविधा पाउँदैन।
हामी महिला 4 जान्छु अर्को गाउँमा घाँस दाउरा काट्नलाई, त्यहाँ गएपछि हाम्रो 80 त्यही राख्छन्, तिनीहरू नायक हुनुहुन्छ, तिनीहरूले हामीलाई बहुत झमेला गर्छन्। कहिले काहीँ त हात पढेपछि गाली बिजौता गरेर धेरै झमेला गर्नुहुन्छ। हाम्रो छोराछोरी स्कुल जानु पाउँदैन, हामी 4 गएका मान्छे 1 घर पुग्छु, त्यति टाढा गएर पनि हामीलाई बहुत अप्ठ्यारो पर्छ। चोरीमा गए भने हाम्रो आफ्नो खेत छाड्या 11-12 भयो, भया हजुरले फोन दिया ना बहुत समस्या छ हामीलाई
हजुरले हजुरले सिडियो साहब कृषिको हाकिम साहब सिंचाईको हाकिम साहब हुनुहुन्छ के प्रश्न सोध्छु भन्ने लागेको छ
परशर्मा त हम गद्दे थे हजुरले हामीलाई कुलो ना दिया परशर्मा गर्बर हामीले फल नपाउने कसिया भयो भन्ने हामीलाई सोध्छ रुख डाला पडल्यान बासिङ सासिङ फुल ल्यान गडाल हाम्रो अरियल परियल होइरहेछ त हामीले त अरियल परियल फटकाबर हामीले गत मास खित्तौँ कसैलाई होलो हाम्रो के दान के भन्नुभयो गत मात खिच्दै थिए त आज हाम्रो के नाभे आज अरियल परियल आएर त हो छ हाम्रो के त बहुत चिज पाइन्थ्यो त बसभर कि क्या पाउन्थ्यो कि माछा पाउन्थ्यो गार्नेजको थियो केला पाउन्थ्यो हाम्रा सन्तोला केला सबतिर फलफुलहरूलाई हाम्रो के त तयबठेलाई वञ्चित रह्या हम तिन खेत कमाउन्थ्यो तय ठाउँमा बसभर तयबठेला हम वञ्चित रह्या हामीलाई रोड दियो रोड रोड सोड फोडबारे हम हाम्रा गुजारा गर्दा रह्यौँ हाम्रा श्रीमान दुई ढाई वर्षमा इन्डिया झारे आप त हम हुन्छ त हजुर हुन्छ ना हुनु त हजुर हम गाई भुसे हाम्रो गेदा यहाँ बोलाएर यहीँ बसे स्थितिले आयौँ
म पहिला सिरु साहबलाई सोधिहाल्छु सिरु साहबले बैतडीको स्थानीय भाषा बुझ्नुहुन्छ कि बुझ्नुहुन्न उहाँको भनाइ हामी बाह्र वर्ष अगाडि विस्थापित भयौँ हाम्रो बालबालिकाले माछा मार्थ्यो सुनया नदीबाट त्यो पनि छुट्यो पोषणयुक्त खाना प्रोटिनयुक्त खाना भन्छौँ केरा सुन्तला र खेतबाट उब्जनी हुने अन्न पनि छुट्यो अहिले सडक गएको हुनाले हामी गिट्टी कुटेर गुजारा चलिरहेका छौँ हाम्रो खाद्य अधिकार खै उहाँको भनाइ
यो निश्चित रूपमा चाहिँ यो समस्या चाहिँ अब यो असाध्यै गम्भीर छ मेरो पनि अब यहाँ आएको साढे छ महिना भएको अवस्था हुँदाखेरि म यो बिचमा चाहिँ के भएको रहेछ अब यो खाद्य सुरक्षाको चाहिँ कुरो गरिसके पछाडि यसमा चाहिँ अब तिन चारवटा आयामको कुरोहरूलाई हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ एउटा त अब खाद्य उपलब्धताको कुरो होइन त्यस पछाडि त्यसमा चाहिँ अब खाद्यमा चाहिँ आर्थिक भौतिक पहुँचको कुरो त्यस पछाडि चाहिँ अब त्यसको उपयोगको कुरो र त्यसलाई चाहिँ अब दिगोपना एउटा चाहिँ निरन्तर रूपमा चाहिँ त्यसमा पहुँच स्थापित हुने कुरो भनेपछि यी चारवटै आयामको विषयमा हामीले यहाँ चाहिँ अब जिल्ला स्थित विभिन्न सरकारी कार्यालय गैर सरकारी कार्यालयहरूले विगतमा चाहिँ अब काम गर्दै आएको सन्दर्भ पनि छ मसँग चाहिँ यहाँ कृषि विकास कार्यालयको हाकिम साहब पनि हुनुहुन्छ र विशेष गरेर चाहिँ यो सिँचाइसँग सम्बन्धित कुरोहरू भएको कारणले गर्दाखेरि यहाँ सिँचाइको हाकिम साहब पनि भएको कारणले गर्दाखेरि यो विषयमा उहाँले चाहिँ अब केही पहल कदमी गर्नुभएको छ भने अब त्यसलाई चाहिँ अझ चाहिँ अब इन्टेन्सिभ ढङ्गले चाहिँ अगाडि बढाउनको लागि म आग्रह पनि गर्न चाहन्छु यो र अर्को कुरो के भने यो दैवी प्रकोपको हिसाबले प्राकृतिक प्रकोपको हिसाबले यदि कुलो चाहिँ भत्किएको अवस्था हो भने त्यो इस्युलाई हामीले होइन जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा राखेर सिँचाइको हाकिम साहबले प्राविधिक हिसाबले चाहिँ त्यहाँको स्थिति के छ त्यसको विश्लेषण गरेर कति लागत लाग्ने हो र त्यसलाई चाहिँ हामीले जिल्ला स्तरबाट दैवी प्रकोप उद्धार समितिको बैठकबाट निर्णय गरेर त्यसलाई फरवार्ड गर्नुपर्ने छ भने त्यो दिशामा पनि चाहिँ हामी काम गर्न सक्छौँ विस्थापित भइसके पछाडि उहाँहरू असाध्य चाहिँ दयनीय अवस्थामा हुनुहुँदो रहेछ अब त्यहाँ चाहिँ अब सामुदायिक वनमा गएर अब त्यहाँ घाँस दाउरा गर्ने कुरोहरू गिटी कुटेर चाहिँ आफ्नो जीविका चलाउनु पर्ने बाध्यताको कुराहरू र बच्चाहरूलाई चाहिँ स्कुलसम्म चाहिँ पुर्याउनु पर्ने कुराहरूमा पनि विभिन्न बाधा व्यवधान भोगिरहेको सन्दर्भ हुँदाखेरि यसमा चाहिँ हामीले अब जिल्ला स्थित मल्टी सेक्टर जो चाहिँ अब खाद्य सुरक्षा उहाँहरूको चाहिँ अब आय आर्जनको विषयहरू उहाँहरूलाई सशक्तिकरण गर्ने कुराहरू होइन त्यस पछाडि पूर्वाधारले पनि चाहिँ तपाईँको उहाँहरूको चाहिँ खाद्यको पहुँचमा आर्थिक अवस्थामा सुधारको कुरो र
खाद्य सुरक्षा सञ्जालले अब उहाँहरूको समस्यालाई अगाडि बढाउनका लागि त्यसको समाधान खोज्नका लागि प्रयास गर्छ
एकदमै प्रयास गर्छ
यसमा यतापट्टि कृषिको वरिष्ठ कृषि विकास अधिकारीजी हुनुहुन्छ दिव्यदेव भट्ट उहाँ कहाँ हुनुहुन्छ जस्तै तपाईँहरूले उत्पादन बढोस् भनेर कार्यक्रम गर्नुहुन्छ केरा सुन्तरा खेतबाट उब्जनी हुने अन्न सबै कुराहरू उहाँहरू त्यसबाट वञ्चित हुनुहुँदो रहेछ के चाहिँ गर्न सकिन्छ कि जिल्ला कृषि विकास कार्यालयले उहाँहरूको उत्पादन मसँग उहाँहरूको गाउँको डाटा छ गहुँ मकै फल्ने खेतहरू बाँझो छ अहिले
सेलतरी कुलो सम्बन्धी मैले आफै त म त्यहाँ पुग्न सकेको छैन अहिलेसम्म मैले यो सम्बन्धी त्यहाँ हाम्रो सेवा केन्द्र छ सेवा केन्द्रबाट बुझेको थिएँ उताको जानकारी अनुसार के भयो भने अलिकति ठुलै कुलो भत्केको 400-500 मिटर जति त्यसमा बनाउनु पर्ने भन्ने कुरो आयो अब हुन् हाम्रा पनि सिँचाइका विभिन्न कार्यक्रमहरू छन् जस्तै सहकारी सिँचाइ योजना हुन्छ त्यस्तै साना सिँचाइ योजनाहरू हुन्छ र प्लास्टिक पोखरी निर्माणका कार्यक्रमहरू पनि हुन्छन् तर हाम्रो त्यो धेरै सानो बजेट हुन्छ र त्यो बजेटले हामीले त्यता त्यो बनाउन सम्भव छैन जस्तो लाग्यो त्यही भएर त्यताबाट हाम्रोतिरबाट चाहिँ त्यसमा केही प्रयास हुन सकेन अरू बालीहरूको कुरो जहाँसम्म छ विभिन्न अहिले अध्ययनहरू गरेका छन् जस्तै कम पानीमा पनि हुनसक्ने बालीहरू छन् जस्तै धानै पनि कमै पानीमा पनि हुनसक्ने जस्तै सुक्खा धान भनेर भन्छ त्यस्तै हाम्रो दलहन बालीहरू छ विभिन्न दलहन बालीमा पानी त्यति धेरै आवश्यक हुँदैन दलहन खेती त्यस्तो ठाउँमा गर्न सकिने सम्भावना हुन्छ त्यस्तै केही फलफुलहरू छन् फलफुलमा पनि अलिकति कम पानी भए पनि हुनसक्ने सम्भावनाहरू छ त्यस्तो चाहिँ गर्न सकिने अवस्था देख्छु मैले।
हस्, म यतापट्टि फेरि सहभागीमा आउँछु। म सिँचाइको प्रमुखज्यूको आउनुभन्दा अगाडि
मेरो प्रश्न प्रमुख जिल्ला अधिकारीज्यू तथा खाद्य सुरक्षाका अध्यक्षज्यूलाई छ।
नाम पनि भन्दिनु न।
मेरो नाम रामचन्द्र ओझा, मेलौली 3, म स्यालतडी कुलो पीडित। जुन भन्नुभयो कम बजेट छ, बजेटको कारण कुलो बनाउन नसकिने अवस्था छ भन्नुभयो। अब यो घाँसबास आवासको लागि, आवासबाट विहीनको लागि घर जग्गा लगायत आर्थिक सुरक्षा गर्ने अधिकार दायित्व सरकारको हो भन्ने कुरा संविधानमा लेखिएकै कुरा के, हामी यो बाफत हामी कर तिरिराखेका छैनौँ कि, हाम्रो नागरिक होइनौँ कि, हामी यो देशका नागरिक होइनौँ कि, हाम्रो जुन
मेलौलीमा त्यो विस्थापित भएको ठाउँको जग्गाको लालपूर्जा छ,
लालपूर्जा छ, हामीसित सबै कुरा, हामी
मालपोत पनि तिर्नुहुन्छ,
मालपोत पनि तिर्छौँ, हामी त्यो जग्गाको लालपूर्जा पनि हामीसितै छ। हामीले त्यो योभन्दा अगाडि हामी 5-6 चोटि हामी जिल्ला धाइसकेका छौँ, अनि त्यो लालपूर्जाको फोटोकपी सहित त्यसको छायाप्रति हामीले यहाँ बुझाइसकेका छौँ।
जिल्ला भने कहाँ?
हाम्रो यो सदरमुकाम, बैतडी जिल्ला सदरमुकाम, हामीले जीविसमा त्यसको बुझाएका छौँ, सिँचाइमा बुझाएका छौँ, त्यो सिँचाइबाट एउटा कुन फर्म हुन्छ त्यसको लागि हामीले त्यो फर्मको दस्तुर सहित बुझाएर हामीसित प्रमाण रहेका छन्। यो प्रमाणहरू हामी अहिले देखाउँछौँ। यो प्रश्न प्रमुख जिल्ला अधिकारीज्यू लगायत यो जिल्लाका सम्पूर्ण कार्यालय यो सँग सम्बन्धित सबैलाई मेरो यो प्रश्न रहेको छ।
हामी नेपाली नागरिक हौँ र नेपाली नागरिकलाई अब प्राप्त भएको अधिकार सबैले उपयोग गर्न पाउनुपर्छ भन्ने कुरोमा दुई मत छैन। अहिले नेपालको संविधानले पनि खाद्यको अधिकारलाई मौलिक अधिकारको रूपमा चाहिँ व्यवस्थित गरेको चाहिँ सन्दर्भ छ र त्यसलाई चाहिँ हामीले फेरि अब नेपाल सरकारले विभिन्न नीतिगत कानुनी व्यवस्था गरेर कार्यक्रमगत व्यवस्था गरेर त्यसलाई चाहिँ कार्यान्वयनमा अब लिएर जाने कुरो हुन्छ। त्यसलाई चाहिँ अब विभिन्न हिसाबले, कार्यक्रमगत हिसाबले पनि, संरचनात्मक हिसाबले पनि विभिन्न कार्यक्रमहरू जिल्ला स्थित सरकारी कार्यालयहरूबाट चाहिँ भइरहेको कुरो यहाँहरूलाई जानकारी छ। त्यो विषयमा चाहिँ मेरो चाहिँ आग्रह के हो भने अब सबै सरकारी कार्यालयहरूलाई अथवा चाहिँ गैर सरकारी कार्यालयहरूलाई पनि जो यो विषयसँग सम्बन्धित हुनुहुन्छ उहाँहरूले एटलिस्ट चाहिँ उहाँहरूले आफ्नो चाहिँ वार्षिक कार्यक्रमहरू स्थानीय लेभलको नागरिकहरूले चाहिँ थाहा पाउने गरी सार्वजनिककरण चाहिँ गर्नुपर्छ। त्यो भएपछि उहाँहरूले चाहिँ त्यो कार्यक्रम आफ्नो अनुकूल चाहिँ अब त्यसलाई अब भनौँ न आफ्नो चाहिँ हितमा प्रयोग गर्नको लागि एउटा चाहिँ कन्डिसिभ इन्भाइरोमेन्ट त्यसले क्रिएट गर्छ। त्यो दिशामा चाहिँ काम गर्नको लागि चाहिँ म यो कार्यक्रम मार्फत पनि आग्रह गर्न चाहन्छु र म यो छुट्टै हिसाबले पनि उहाँहरूलाई चाहिँ यो विषयमा समन्वय चाहिँ निश्चित रूपमा चाहिँ अब गर्छु। उहाँले अब विभिन्न निकायमा चाहिँ अब निवेदन पनि गरेको भन्ने कुरो चाहिँ गर्नुभएको छ। त्यो निवेदनको प्रगतिको विषयमा पनि के भएको रहेछ त्यो चाहिँ प्रशासनको तर्फबाट मैले लिनुपर्ने पहल कदमीहरू चाहिँ अवश्य पनि लिन्छु र तपाईँहरूलाई चाहिँ अब खास गरेर चाहिँ यो अब खाद्य सुरक्षाको चाहिँ अब विषय मैले अघि नै भने जस्तो अब चाहिँ धेरै निकायहरूले काम गर्नुपर्ने हुन्छ। जस्तै पूर्वाधारको चाहिँ कुरो, अब खास गरेर त्यसको कारण के हो, अहिलेसम्म चाहिँ त्यो चाहिँ अब समस्या चाहिँ एड्रेस हुन नसक्ने कारण के हो, त्यो कारण चाहिँ हामीले एकदम मिहिन ढङ्गले त्यसलाई चाहिँ पहिचान गरेर त्यो हिसाबले चाहिँ अब जिल्ला स्तरबाट चाहिँ सम्बोधन गर्न सकिने विषय रहेछ भने जिल्लामा पनि चाहिँ हामी सम्बोधन गरौँ। किनभने स्थानीय निकाय भनेको त एक हिसाबले स्वायत्त निकाय पनि हो, निक्षेपित कार्यक्रमहरू उहाँहरूले चाहिँ आफै पनि बनाएर है त्यसलाई चाहिँ एड्रेस गर्न सक्ने कुरो हुन्छ। त्यो बाहेक हामीले जिल्ला स्तरबाटै त्यसलाई सम्बोधन गर्न नसक्ने अवस्था रहेछ भने हामीले चाहिँ त्यो विषयमा चाहिँ गहन रूपमा चाहिँ अध्ययन गरेर होइन डिटेल रिपोर्टहरू तयार गरेर केन्द्रमा अनुरोध गर्न सक्छौँ।
होइन त्यसको गहन समस्या के रहेछ, एकजना सङ्घर्ष समितिको सदस्य पनि आउनु भएको छ, के चाहिँ समस्या हो? तपाईँ जिल्ला विकास समितिमा आउनुभयो, सिँचाइमा जानुभयो, जिल्ला प्रशासनमा जानुभयो, कहाँ कहाँ जानुभयो र ती निकायहरूले के आश्वासन दिए र अहिले के भइरहेको छ भनिदिनु न।
मेरो नाम जयदत्त भट्ट हो, स्यालतडी मुद्री वार्ड नम्बर 3। 2062 सालमा भादौ महिनामा हाम्रो 12 गते अप्रेल वर्षाको कारणले माथिबाट त्यही स्वर्णय नदीले कटान काटेर 400 मिटर कुलो त्यो पखान काटेर त्यो पुरा पल्टेर हाम्रो त्यो कुलोमा क्षति भएको। त्यसपछि हामीले त्यो बनाउन सकेनौँ। 5-6 लाख रुपियाँ त जन समुदायबाट उठाएर नै हामीले कुलो बनाउनलाई गऱ्यौँ, फेरि पनि काटेर लग्यो। त्यसपछि हाम्रो मतलब 2064 सालमा हामीले निकायहरूलाई सरकारहरूसँग हामी आयौँ। त्यसपछि अहिले 9 वर्ष भयो जिल्ला धाउँदा धाउँदा मैले भनौँ म
त्यहाँ सिँचाइमा हाम्रो कुलो भत्कियो, हाम्रो कुलो बनाइदिनु पर्यो भनेर जानु भएन पाटनमा
गयौँ सर। हामी मैले त्यो 64 सालबाट त्यो पाटन वडाबाट लिएर मतलब जिल्लासम्म मैले पुरा जुन जुन निकायमा डकुमेन्ट दिनुपर्ने थियो, जे जे गर्नुपर्ने, प्रत्येकमा मैले 10-11 वर्ष धाइसकेको छु सर। प्रत्येक निकायमा कुन ठाउँमा कुन अफिसमा को सरहरू बस्नुहुन्छ, यो सचिव पनि त्यो देवी टमाटा हुनुहुन्थ्यो त्यो बेला, अहिले 4-5 सचिवै सर्व भइहाले, उहाँसँग उनको घर यहाँ त्रिपुरा सुन्दरीमा थियो, उनीहरू घरमा 3 दिन गइहाल्छ सर, त्रिपुरा सुन्दरीमा यहाँ जिल्ला हुनुहुन्थेन, त्यो गाविसमा पनि उनी बस्नु हुन्थेन त्यो बेला।
गाउँ परिषदले योजना छनौट गरेर पठाउने अनि जिल्लाबाट नपर्ने, माथि नपर्ने
सर। जिल्ला निर्देशिकामा 2067-68 सालमा जिल्ला निर्देशिका हेर्नु होला जिल्ला सरले अरूले मतलब त्यसमा स्यालतडी सिँचाइ कुलो भन्ने दुईचोटि आइसकेको छ निर्देशिका सचिवजीले हामीलाई दिएको थियो हजुरको यो तपाईँको मतलब सिँचाइमा मतलब आया छ भनेर त त्यो जिल्लामा सीमित रह्यो जिल्लाको बजेटले नभ्याउने भयो माथि सिफारिस जिल्लावालाले नगरिदिने भयो सर हाम्रो किनकि हाम्रो त नेता छैन पहुँच छैन सर हामी गरिब पीडित परिवार हौँ
हामीसँग संविधान गणतन्त्र स्थापना भएपछि पनि भोट त हाल्नु भयो होला नि त
हजुर दुईचोटि जिताइया छ सर
कसलाई जिताउनु
हाम्रो नरबहादुर सन्जी अहिले संसद हुनुहुन्छ वर्तमान उसभन्दा पहिलेका पनि मतलब जो थिए हाम्रो मतलब जस्तै माओवादीबाट त्यो थिए मतलब
रेणुचन्द
थियो
दुईजना जिताउनु भयो
हजुर
भन्नु भएन नि त हाम्रो समस्या
भने सर हाम्रो डकुमेन्ट उहाँसँग पुऱ्याइदिएको छु मैले सर पुरा मैले फोटोकप गरेर पनि राखेँ होला मतलब त्यो
दुईटै नेताहरूसँग डकुमेन्ट छ झोलामै रह्यो
झोलामा त्यो डस्टबिनमा फाले होला सर
म यता जिल्ला विकास समितिको बिगमजीको आउँछु वडा लेभलबाट 2067-68 योजना छनौट भएर जिल्लासम्म पुग्यो किन उहाँको त्यो योजना अगाडि बढेन
वास्तवमा उहाँहरूको एउटा चाहिँ डेलिगेसन लगभग 50-60 जनाको जिल्ला विकास समितिमा 1-2 वर्ष पहिले आएको हो म चाहिँ वेल नोन छु यो प्रोग्रामसित र गत वर्ष हामीले जिल्ला विकास समितिले भ्याउन सक्ने सानो अनुदान हुन्छ 1,35-40 लाखको टोटल अनुदान के जिल्ला यो टोटल जिल्लाको र त्यसमा मुद्रे स्यालतडीले पाउने जुन बजेट छ 3.5 लाख रुपियाँ गत वर्ष हामीले एलोकेसन गऱ्यौँ अब म उहाँहरू एकदम पीडित हुनुहुन्छ म धेरै ज्यादा भन्ने पक्षमा त छैन उहाँहरूलाई तिर्खाएको मान्छेले खोलामा जानुपर्छ खोला आफै आउँदैन उहाँहरू पुग्नु नै भयो र गत वर्ष हामीले छुट्याउँदा छुट्याउँदा पनि लास्टमा अन्तिम आवरमा आउनुभयो 1-2 जना मलाई थाहा छैन मेरो खासै त्यस्तो फाँट मेरो योजना सम्झौता गर्ने यताउता होइन तर एउटा सूचना अधिकारीको हैसियतले सूचना दिने मेरो चाहिँ दायित्व हो अर्थात् त्यो मेरो टिओआरभित्र पर्छ मेरो काम कर्तव्य अधिकारभित्र मैले भने तपाईँहरू किन टाइममा किन आउनु भएन
उहाँको योजना किन अगाडि बढेन
होइन पैसा हामीले छुट्यायौँ उहाँहरू चाहिँ त अलि पटक पटक आउनु पर्यो नि त छिनछिन आएर चाहिँ त अलिकति योजना त अब 100,000 योजना हुन्छ त 400-500 योजना होला अहिले पनि उहाँले जो भन्नुभएको थियो यो यसमा छ अहिले पनि छ 5 लाख छुट्याएको सम्झौता गर्नु पर्यो सम्झौताको बेला आइरहेछ अहिले अब इम्प्लिमेन्टेसनको पिरियड आइरहेछ यो पिरियडमा आउनु पर्यो उहाँहरूको सम्झौता हुन्छ
67 सालमा योजनामा परेकोमा अहिले बजेट विनियोजन भयो
होइन गत वर्ष पनि भयो तर उहाँहरूको चाहिँ इम्प्लिमेन्टेसन हुन सकेन केही उहाँहरूको कमजोरी के हाम्रो पनि कमजोरी हामीले प्रशस्त बजेट छुट्याउन सकेनौ यो बजेट निकै कम भयो भन्ने कुरो पनि आयो उहाँहरूबाट यो यसले केही पनि हुनेवाला छैन सर एकदमै भिड पाखोमा 400 मिटर भत्केको छ यो लगेर के गर्ने भन्ने पनि आयो अब सिँचाइका लागि हामीले यो परिषदको किताबमा यो एज ए होल चाहिँ त विषयगत निकायको का लागि हो यो जीविस इटसेल्फ यसको मात्रै होइन यसमा अन्य विषयगत निकायहरूको पनि प्रोग्राम हुन्छ त्यो भए हुनाले सिँचाइले पनि सिरियस हुनु पर्यो जहाँ करिब 8-10 करोडकै आवश्यकता पर्ला त्यहाँ इन्टेक बनाउनु पर्ला रिजर्भ वाइड ट्याङ्की बनाउनु पर्ला नहर बनाउनु पर्ला त्यसका लागि त जीविसको आफ्नै बजेटले चाहिँ त हुँदैन उसले दिन सक्ने एउटा सामान्य चाहिँ त टोकन मनीको रूपमा यसपालि पनि छुट्याएको छ आउनुहोस् टाइममा तपाईँहरूको हामी सम्झौता गरिदिन्छौँ
सर यो चेकबुक हेर्नुहोस् त यो किन हो हामीलाई मतलब यो खाता खोल्नलाई लगाएको 3,000 रुपियाँ म तिरेर आएको छु हामीले सम्झौता गर्नलाई आएन भन्नुभयो हजुर 3 लाखको हेर्नुहोस् यो चेकबुक हजुरलाई दिएको प्रमाण उहाँ हेर्नुहोस् फोटोकप गरेर जिल्ला विकासमा राखेको छ ए हजुर लिनुहोस् यो चेकबुक दोस्रो टाइम टाइममा नआउने भनेको छ टाइम टाइममा 11 वर्ष भइगयो सर मैले मेरो घरमा मतलब भुइँचो दिने भएपछि 1-2 किलो घी लिएर गेदालाई बालबच्चाहरूलाई नुन तेल कापी कलम नदिएर त्यो खर्च 11 वर्ष भयो वर्षको म 17 चोटि जीविसम्म धाएको छु मेरो प्रमाण छ डकुमेन्ट
जीविसको कर्मचारीलाई घिउ पनि ल्याएर दिनु
उहाँ दिएको छैन त्यो घिउले आफूले आफ्नो खर्च त चाहियो सर अहिले अहिलेसम्म 1.5-2 लाख रुपियाँ आफ्नो पाकेट खर्च भइसकेको छ सर कर्ज परिसकेको छ यो केही मतलब हाम्रो योजना उल्लम्ब 50 परिवार
जिज्ञासामा सोधिहाल्छु विक्रमजीलाई उहाँलाई तपाईँले खाता खोल्नु लगाउनु भएको रहेछ उहाँसँग खाता छ भोचो देखाइरहनु भएको छ कार्यक्रममा
एकदमै राम्रो त्यो मैले अहिले थाहा पाउँदैछु म स्पेसली मलाई यहाँ तपाईँले निम्ता गर्नुभयो म यहाँ आए अब आइसकेपछि के संस्थाको तर्फबाट मैले जवाब दिनुपर्छ जुहारी खेल्ने होइन कि यसलाई कसरी हामीले स्टिम लाइनमा यो कार्यक्रमलाई कसरी अगाडि बढाउने हामीले कुनै यो छलफल त ठिक छ बहस हुनुपर्छ तर हामीले गत वर्ष हामीले छुट्याउँदा छुट्याउँदै त्यो 3.5 लाख लगेर केही सानो काम त गर्न सकिन्थ्यो नि के त गर्न सकिन्थ्यो ठिक छ
उहाँले त खातै खोल्नु भएको छ तपाईँ मेरो हाम्रो खातामा रकम हालिदिनुहोस् भन्नुभएको छ
धेरै राम्रो त्यो खाता खोलेको त अहिले थाहा भयो मलाई तर लास्ट आवरमा 2 जना आउनु भएको थियो मेरो कोठामा किन यो योजना परोस भन्ने सदिच्छा मेरो पनि हो र हामीले पार्यौँ पनि नपारेको पनि होइन तर पैसाको जुन जो त्यति मात्रै हामीले गर्न सक्यौँ जो एकदमै न्यून नै हो वास्तवमा अब त्यसमा करोडौँ रुपियाँ लाग्छ होला मेरो विचारमा म पनि त्यो साइडमा देखाएको छैन उहाँहरूको जुन वेदना छ शास्ति छ पहिले उहाँहरूले 3.5 लाख छुट्याएकोमा धेरै कम भयो भन्ने कुरो चाहिँ गरेकै हो र लास्टमा लगभग अषाढको महिना भेट भएको थियो मसित स्पेसली अब हाकिम साहबसित आयो होला नि लेखासित आयो होला नि योजनासित आयो होला नि त्यो कुरो मलाई थाहा छैन जवाब त दिनु पर्यो त्यसैले जवाब दिइरहेको छु मैले जे जानेको छु म त्यो जवाब
मेरो नाम तारा दत्त भट्ट म मेलौली 3 देखि त्यही खाता खोल्ने प्रसङ्गमा म केही अलि भन्छु हामी असारतिर आयौँ हामीलाई भन्नुभयो यहाँबाट खाता खोल्नु 3 जनाको त्यो समूह गठन गरेर खाता खोल्नु 3 जनाको नाममा खाता खोलेर तपाईँको खातामा हामी 3 लाख हालिदिन्छौँ भन्ने कुरो भयो हामीले असारमा त्यो खाता खोल्यौँ असारमा हामीले यहाँ खातामा पैसा हालिदिनु भन्ने क्रममा उहाँले भन्नुभयो यो आन्तरिक कोषबाट हाल्ने पैसा हो अहिले आन्तरिक कोष उठेको छैन असारमा शान्तिसम्म हामीलाई आन्तरिक कोष उठ्छ त्यसपछि हामी सौन भदौतिर खातामा हालिदिन्छौँ त्यो भन्ने क्रममा हामीले भन्यौँ कि त्यो रकम कतै असारमा शान्तमा त खाता क्लोज हुन्छ फ्रिज त जाँदैन भन्ने क्रममा आन्तरिक कोषको रकम चाहिँ फ्रिज जाँदैन तपाईँ भदौ असोजतिर जहिले आए पनि यो हामी तपाईँको खातामा हालिदिन्छौँ भन्ने त्यही एलडिओ साहबले भन्नुभयो फेरि हामीले असारमा आयौँ साउन भदौतिर आएर खाता खोल त्योमा हाल्न भनेर भन्दाखेरि हाम्रो खातामा पैसै छैन भन्ने कुरो भयो फेरि आजभन्दा 15-20 दिन अगाडि आयौँ फेरि भन्नुभयो उहाँले अहिले त त्यो रकम फ्रिज गइसक्यो
भनेपछि तपाईँहरूले आउँदै गर्दा रकम दिएन
नमस्कार म खेमराज भट्ट त्यही मेलौली वार्ड नम्बर 3 का पीडित जीविस सरलाई म एउटा क्वेसन सोध्छु हाम्रो मेलौली गाविसमा खुल्ला दिशामुक्त भइसकेको छ हामी स्वर्णायाको धमिलो पानी खाइरहेका छौँ के हाम्रो खाने पानीमा अधिकार छैन म क्वेसन जीविस सरलाई सोध्छु
सिँचाइको प्रमुखजी हुनुहुन्छ उहाँसँग आउँछु हामीले यत्रो छलफल गर्यौँ सिँचाइ डिभिजन कार्यालयसँग सिँचाइका लागि कति बजट छ यो
4-5 किसिमको कार्यक्रमहरू सञ्चालन गर्छ जस्तै कि एउटा मर्मत सम्भार त्यसमा 12-13 वटा योजनाहरू छन् त्यसमा 32 लाख रुपियाँ विनियोजन छ त्यसपछि अर्को छ आइडब्ल्युआरएमपी सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना त्यसमा अहिले 4 वटा योजना छ त्यसमा लगभग 29 लाख बजेट छ त्यसमा अनि अर्को मझौला सिँचाइ आयोजना त्यसमा लगभग 19 वटा योजना छ त्यसमा 2.5 करोड बजेट छ सेती महाकाली सिँचाइ आयोजना छ त्यसमा 2.88 करोड बजेट छ अनि एउटा चाहिँ नयाँ प्रविधिमा आधारित सिँचाइ योजना त्यसमा 55 लाख बजेट छ यसरी चाहिँ हामी 4-5 किसिमको योजनाहरू
यत्रो बजेट हुँदासम्म स्यालतडी मुद्रेमा भत्किएको कुलो अहिलेसम्म किन योजनामा परेन
यो 6.5 करोड जुन बजेट छ त्यो चाहिँ हाम्रो कार्यक्रममा त्यो योजना वाइज विनियोजन भएर आएको हुन्छ 6.5 करोड कहाँ कति खर्च हुने जस्तै कि मानौ कि अघि मैले भने कि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत 29 लाख बजेट छ त्यो चाहिँ जस्तै कि एउटा नुवाली सिँचाइ योजना त्यहाँ चाहिँ 3 लाख लिमुरा सिँचाइ योजनामा 3 लाख पौडी सूर्यनागाड सिँचाइ योजनामा 3 लाख र मानेकुरा सिँचाइ योजनामा 20 लाख यसरी 29 लाखको बजेट यो योजनामा मात्रै खर्च हुन्छ योजना वाइज हाम्रो चाहिँ यो जुन बजेटको तर्जुमा
त्यो त कार्यक्रममा तोकेर आएको र पास भएका योजनाहरूको
बजेट आएको
जसरी जहाँ आवश्यकता छ यहाँ यो आवश्यकता पठाउने सिस्टम हुँदैन
म आउँदैछु त्यसको जवाफ दिनलाई अघि मैले जुन भने कि 6.5 करोड जुन बजेट छ त्यो चाहिँ योजना वाइड विनियोजन भएको छ त्यही योजनामा खर्च हुन्छ हामीसँग अरू जगेडामा अथवा अबन्डा पैसा हुँदैन त्यसलाई हामीले आफ्नो हिसाबले जहाँ पनि खर्च गर्न यस्तो मिल्दैन तर जहाँसम्म उहाँहरूको जुन समस्या छ कि भन्नुभयो कि 12 वर्ष अगाडि हाम्रो कुलो भत्कियो कारणले सिँचाइको अभावले हामी त्यहाँबाट विस्थापित भयौँ हाम्रो चाहिँ उत्पादन अथवा खेती बाँझो छ यो समस्याबाट म अहिले भर्खरै चाहिँ ज्ञात भयो मलाई र अर्को कुरा भन्नुभयो कि अनुरोध फारम पनि हामीले त्यहाँ दिएका छौँ अब यो अनुरोध फारम दिनुभएको होला म भर्खरै 2.5 महिना भयो यहाँ आएको अब त्यति जानकारी त मलाई छैन तर यो
उहाँहरूको त्यो अनुरोध फारम मसँग छ
ठिक छ
दर्ता नम्बर 278/2072 माघ 21 गते उहाँले दर्ता गराउनु भएको छ
72 सालमा जम्मा गर्नु
एक वर्ष भयो
अहिले हामी लगभग 1 वर्षको चरणमा छ तर योजना जुन सेलेक्सनको प्रोसेस छ हाम्रो त्यो अलि स्टेप बाई स्टेप हुन्छ उहाँहरूको चाहिँ योजना 3 चरणबाट हुन्छ एउटा चाहिँ योजना पहिचान त्यसपछि त्यसलाई विस्तृत अध्ययन गर्ने अनि त्यसपछि मात्रै इम्प्लिमेन्टेसन फेजमा हुन्छ। त उहाँको योजना पहिला किसानहरूले हामीलाई कुलो चाहियो, आवश्यक चाहियो, त्यसको आधारमा उहाँहरूले चाहिँ माग गर्नु पर्यो। त माग उहाँहरूले अनुरोध फारम र त्यस बापत अनुरोध फारमको साथमा प्रति हेक्टर 50 रुपियाँको दरले बुझाएको अहिले मैले बुझेँ। त्यो अनुरोध फारम अफिसमा जम्मा भन्नुभएको बुझ्नु भनेको हामीले के बुझ्यौँ भने त्यहाँ किसानहरूको आवश्यकता छ। अब त्यसलाई हामी योजना पहिचान गर्छौँ। अब योजना पहिचान अब केही दिनमा हाम्रो प्राविधिकहरू जान्छ। योजना पहिचानमा के हुन्छ भने त्यहाँ अब हाम्रो योजना निर्णयलाई पनि केही क्राइटेरियाहरू छ। त्यहाँ सोर्समा पानी छ कि छैन, 10 हेक्टर सिँचाइले यहाँ पहाडमा चाहिँ 10 हेक्टरभन्दा माथिको योजनाहरू मात्रै लिन सक्छ। त्योभन्दा कम क्षेत्रफल भएको योजना छ भने त्यो साना सिँचाइ अथवा हामी कहाँ नै यो नयाँ प्रविधि भन्ने छ त्यसमा हामी लिन सक्छौँ। त पहिला प्रभावित क्षेत्र छ
त्यो एक वर्षसम्म सिँचाइले उहाँहरूको जुन प्रारम्भिक सर्वे गर्नु पर्थ्यो उहाँहरूकोमा आवश्यकता छ वा छैन भन्ने कुरा नै हेरिदिया रहन्छ।
त्यो पनि यस्तो छ, तपाईँको योजना पहिचान गर्नलाई पनि कार्यक्रममा पनि योजना पहिचानको नामहरू धेरै छ। त्यो नामहरूमा उहाँको नाम मैले अहिले रेडबुककै फोटोकपीहरू ल्याएको छु, त्यो पनि छैन।
तर कतिपय सिँचाइहरूमा योजनाहरू यदि नेताहरूले चाह्यो भने योजनाहरू माथिबाट लेखेरै आउँछ, तपाईँको प्रारम्भिक सर्वे पनि त्यसपछि मात्र हुन्छ। अहिले पनि त्यस्ता थुप्रै
त्यो पनि छ, त्यो पनि छ। अब यस्तो छ, अलि प्रोसेस त किसानहरूले माग गर्ने, हामीले त्यसलाई योजना पहिचान गर्ने, योजना पहिचान गर्दाखेरि ल योजना यो लिन सम्भव छ भनेर हामी त्यसलाई अपग्रेड गर्छौँ। योजना मतलब डिटेल फिजिबिलिटीमा त्यसलाई लैजान्छौँ। डिटेल फिजिबिलिटीबाट त्यो चाहिँ त्यसको लागत अनुमानहरू यति आउँछ, त्यो निकालिसकेपछि अनि त्यसपछि योजना स्वीकृत हुन्छ अनि इम्प्लिमेन्टेसन भन्छ जान्छ।
एउटा कुरा यहाँले स्वीकार्नुहुन्छ कि हुँदैन, जसरी माथिबाट योजना तोकेर आउँछन्, तपाईँले यो माग फारम अथवा यो अनुरोध फारमका आधारमा गएका योजना बाहेक पनि थुप्रै योजनाहरू माथिबाट डाइरेक्ट आउँछन्, त्यसको कुनै सर्वे भएको हुँदैन, बल्ल तपाईँ अहिले तयारी गर्नु भएको छ, तोकेर आइसक्यो, सर्वे त गर्नु पर्यो, तर यो कुरा त तलबाट जानुपर्ने होइन।
हो, हामीले गरेको जुन प्रयास छ त्यो अब उहाँहरूको चाहिँ हामीले अब आउने सिजनमा हामीले पठाए मतलब आफ्नो तर्फबाट जहाँ सम्बन्धित निकायमा पठाउनु पर्यो त्यो चाहिँ हामी पठाउँछौँ। तर म अहिले एश्योर गर्न सक्दिनँ कि त्यो योजनामा पैसा विनियोजन भएर आउँछ भन्ने म ग्यारेन्टी लिन सक्दिनँ, किनकि त्यो पैसा विनियोजन गर्ने जुन निकाय छ त्यसमा म कार्यालय प्रमुखको हैसियतले आफ्नो ढङ्गले प्रयास गरौँला, तर मेरो प्रयासले मात्रै त्यो हुन सक्दैन, किनकि योजना देशभरिको 75 जिल्लाको विभिन्न योजनाहरूको चाप छ। त्यो गर्नलाई सम्बन्धित यहाँको चाहिँ सांसद उहाँले पहल लिनु पर्यो, उहाँले चाहिँ हाम्रो मन्त्रीज्यू कहाँ अथवा सचिवज्यू कहाँ जहाँ चाहिँ यो योजनाको बाँडफाँड हुन्छ जहाँ उनीहरूले त्यो गर्छन् त्यहाँ चाहिँ अलिक राम्रोसँग पहल गर्दाखेरि योजना पर्न सक्छ। अहिले देखिन्छ हामीले यो अहिलेको जुन विनियोजन भएर आएको जुन योजनाहरू छ त्यसमा कति अघि तपाईँले भने जस्तै जुन चाहिँ अध्ययनै भएको छैन त्यो योजनाहरूमा डाइरेक्ट पैसा तोकेर आएको छ, त्यो चाहिँ अब क्रमागत भनेर तोकेको आएको छ। अब त्यस्तो योजनाहरूलाई हामीले अहिले अब भर्खर त्यसको सर्वे गरेर डिजाइन इस्टिमेट गराउने चरणमा छ।
यसरी उल्टो त्यो रकम फेरि जान्छ,
यसरी उल्टोबाट थोपिडिएको हुन्छ जुन चाहिँ कार्यालयले ल योजना चाहिँ लिन सकिन्छ, योजना सम्भव छ, त्यसमा चाहिँ काम गर्नु पर्यो भने कार्यालयको जुन तर्फबाट गएको योजनाहरू त्यहाँबाट तोकिएर आउँदैन, त्यहाँबाट चाहिँ नेता अथवा भनौँ न सम्बन्धित उनीहरूको चाहिँ सोर्स फोर्सको आधारमा योजनाहरूमा बजेट विनियोजन हुन्छ।
तपाईँ दिनेश एफएमसँगै बैतडीको रेडियो सौगात र कञ्चनपुरको नागरिक एफएमबाट कार्यक्रम साझा मन सुन्दै हुनुहुन्छ। आज हामी बैतडीवासीको खाद्य अधिकारका लागि के गर्न सकिन्छ भन्ने विषयमा बहस गरिरहेका छौँ। म फेरि सहभागीमै आउँछु।
नमस्ते, मेरो नाम पार्वती चन्द, म दनपा 5। मेरो प्रश्न जिल्ला प्रमुख अधिकारीज्यू र कृषि विकास अधिकृतज्यूलाई छ। बैतडी जिल्ला यो खाद्य सुरक्षा सङ्कटमा परेको छ, गाविस लगायत नगरपालिकाको भूभाग बाँझो रहेको छ, किनभने हाम्रो कतै बाढी पहिरो छ भने हाम्रो नगरपालिकाको अवस्था एकदम दयनीय भइरहेको छ, किनभने बाँदर आतंकले हाम्रो खेतीयोग्य जमिनहरू जम्मै हाम्रो अहिले बाँझोपनमा परिणत भइरहेको छ, र यसका लागि कृषिले के कस्तो अवस्था सिर्जना गरेका छ र कसरी कुन किसिमको खेती लगाएर हामी उन्नततर्फ लाग्न सक्छौँ, र के यसका लागि नगरवासीहरूका लागि कुनै योजना कृषिले छुट्याउनु भएको छ कि?
प्रमुख जिल्ला अधिकारीज्यू,
यो विषयमा म कहाँ चाहिँ एउटा डेलिगेसन हाल्थ्यो, यो खास गरेर चाहिँ यो सिजनल रूपमा हुँदो रहेछ, यो विशेष गरेर यो मकै बाली भएको बेलामा चाहिँ अब यो खुला सीमा भएको कारणले गर्दाखेरि इन्डियातिरको बाँदरहरू नेपालमा आएर चाहिँ अब आतङ्क गरौँ भन्ने खालको कुरो हो। अब त्यो बाँदर भनेको 10,000 पाँचौँ हजारको भूलमा आउँछ होइन. मैले चाहिँ यो विषयमा जिल्ला
भारतकै बाँधेर आउँदो रहेछ
त्यो त्यो सीमा नजिक भएको कारणले गर्दाखेरि भारततिरबाट आउँछ भन्ने कुरो हो है. नेपालभित्र पनि होला बाँदर त नभन्ने कुरो होइन. बाँदरको त कुनै चाहिँ अब स्पेसिफिक ठाउँ भन्ने हुँदैन होइन. तथापि चाहिँ यहाँको बाँदर सहित भारततिरबाट पनि बाँदर आउने र अझ चाहिँ कुरो के भने अब त्यतातिर आतङ्क गरेपछि ट्रकका ट्रक चाहिँ यता पारिपट्टि छोडिदिने भन्ने खालको कुरो पनि त्यो डेलिगेसनमा चाहिँ सुन्न पाइएको थियो होइन. मैले यो के गर्न सकिन्छ त भनेर मैले जिल्ला वन कार्यालयको चाहिँ अब डेपु साहब लगायतका टिमसँग पनि मैले छलफल गरेका थिएँ. यो त चाहिँ अब बाँदरलाई चाहिँ अब कुनै हालतमा पनि अब यो सानो होइन दुई चार सय भनौँ न अब पचास सयको चाहिँ अब सङ्ख्या भएको भए त ल एउटा हिसाबले त्यहाँ चाहिँ होइन प्रहरी अब चाहिँ अब सर्टेन ठाउँमा चाहिँ प्रहरीको डिप्लोपमेन्ट गरेर अथवा चाहिँ स्थानीय लेभलमा पनि एउटा चाहिँ कुनै अब भनौँ न एउटा चाहिँ सानसानो ग्रुपहरू बनाएर त्यसलाई चाहिँ अब रखवारी गर्ने भन्ने खालको हुन्थ्यो. अब त्यसरी हजारौँ सङ्ख्यामा आउँदाखेरि त्यो सम्भव हुने चाहिँ कुरो छैन.
त्यो त नियन्त्रण गर्न पनि गाह्रो भएन. ऊ रुखमा हुन्छ मान्छेले बसिराख्यो भने पनि ऊ पनि बसिराख्छ.
त्यो चाहिँ अब नियन्त्रण गर्नलाई चाहिँ त्यति अब सम्भव चाहिँ भयो जस्तो लागेन मलाई होइन. र मैले चाहिँ अब के भने खासमा त्यहाँ चाहिँ कुरो के भएको थियो भने अब यो चाहिँ सम्भव हुने विषय पनि होइन. तथापि चाहिँ अब कृषकले नै पनि होइन त्यहाँ चाहिँ स्थानीय लेभलमा अब यसलाई चाहिँ अब पालो पहरा दिएर रखवारी गर्ने कुरोहरू गर्न सक्यो भने त्यो नै चाहिँ बेटर चाहिँ उपाय हुनसक्छ भन्ने कुरो चाहिँ अब त्यो निष्कर्षमा आएको थियो. तथापि चाहिँ के गर्न सकिन्छ कि भन्ने हिसाबले मैले वनसँग चाहिँ अब
समन्वय
चाहिँ गरेको चाहिँ अवस्था हो. खास यहाँ चाहिँ अब सातवटा गाविस होइन असुरक्षित भनेर भनिएको छ. अट्ठाइसवटा चाहिँ अब भिडिसी मध्यम स्तरको चाहिँ खाद्य असुरक्षा भनेर भनिएको छ. त्यो बाहेक चाहिँ करिब करिब सुरक्षित तर चाहिँ अझै पनि न्यून रूपमा चाहिँ असुरक्षित भयो कि भन्ने कुरो चाहिँ छ.
बाँझो जमिन राख्यो भने कार्य गरिन्छ भनेको छ कृषि विभागले. अब सदरमुकाम आसपासकै धेरै ठाउँहरू बाँझो छ भन्नुभएको छ. बाँझो राख्यो भने त उत्पादन घट्दैन.
एउटा त बाँदरको समस्या हो. उस्तै पनि बैतडी जिल्लामा खाद्य सङ्कट नै छ. यहाँ जति खाद्यान्न आवश्यक हो यो जिल्लामा त्योभन्दा ज्यादै न्यून मात्रै यहाँको उत्पादनले पुगिराखेको अवस्था छ. जस्तै म यसमा अलिकति भन्न चाहन्छु खाद्य सङ्कटको बारेमा. हाम्रो बैतडी जिल्लामा टोटल हामीलाई आवश्यक खाद्यान्न भनेको 50,675.32 मेट्रिक टन आवश्यक हुन्छ र हामी कहाँ अहिले यहाँ उत्पादन भएको खाद्यान्न 28,254.41 मेट्रिक टन मात्रै हामी कहाँ अहिले खाद्य उत्पादन भइराखेको अवस्था छ. जसले गर्दाखेरि 22,420.90 मेट्रिक टन खाद्य हामीसँग कम छ. खाद्य कम हुनुका त विभिन्न कारणहरू छन्. जस्तै हामीसँग धेरै सिँचाइको सुविधा छैन. उत्पादन बढाउनको लागि पानी अति आवश्यक मानिन्छ. पानी नभएकन त्यति हामीले चाहे जस्तो उत्पादन लिन सक्दैनौँ. हाम्रो बैतडीको हकमा
बाँझो खेत बढ्यो. बाँझो त खेत राख्नै पाइँदैन. आसपासको खेत त जोतेर उत्पादन गर्नु पर्यो भन्ने होइन.
हजुर, बाँझो राख्न पाइँदैन. हाम्रो यो गएको कृषि विकास मन्त्रीज्यूले पनि बाँझो राख्यो भने त्यो लिलाम गर्ने अथवा कसैलाई ठेक्कापट्टामा दिने त्यो किसिमको गर्नुपर्ने भन्ने प्रावधान आएको थियो एकछिन. अझै त त्यो त्यति कार्यान्वयन त हुन सकेको छैन. बाँझो जमिन वास्तवमै राख्नु हुँदैन किनभने उस्तै त हाम्रो देशमा खाद्य धेरै कम छ. त्यसैमा बाँझो रह्यो भने त त्यसले अरू खाद्य सङ्कट निम्ताउँछ.
अब मेरो अलिकति जनताको जस्तै कुलो नै भत्काइदियो, कुलो नै लागेन, त्यसपछि उब्जनी नै केही भएन भनेपछि राखेको बाँझो राख्यो भने अनि उनीहरूलाई चाहिँ के गर्न सकिन्छ?
सिँचाइ नै नभए पनि मैले अघिको उसमा पनि कुरो राखेको थिएँ. सिँचाइ नभए पनि धेरै जस्तो बालीहरू छन् जुन धेरै कम पानीमा अथवा आकाशे पानीकै भरमा पनि हुनसक्ने बालीहरू छन्. त्यस्तो बालीहरू त्यस्तो ठाउँमा लगाउने, जस्तै दलहन बालीलाई भटमास भयो गहत भयो यस्तालाई त्यति धेरै पानी आवश्यक हुँदैन त्यस्तो उ गर्ने. अहिले विभिन्न जातहरू पनि विभिन्न बालीका विभिन्न जातहरू पानी कम भएको ठाउँमा लगाउन भनेर त्यसरी पनि सिफारिस गरिएको अवस्था छ. त्यसरी बाँझो राख्न अलिकति उपयुक्त हुँदैन. अर्को म एउटा यहाँ के पनि राख्न चाहन्छु भने खाद्य मात्रै होइन हाम्रो तरकारीमा पनि अलिकति धेरै समस्या छ. जति हामीलाई आवश्यक पर्ने हो त्यति तरकारी पनि उत्पादन हुन सकेको छैन. हाम्रो तरकारीको जिल्लाभरिको अवस्था हेर्दा जिल्लाको लागि वार्षिक आवश्यक तरकारी 27,606.7 मेट्रिक टन तरकारी हामीलाई आवश्यक पर्छ. अहिले हाम्रो यो जिल्लाको विभिन्न ठाउँहरूको तरकारी लगाएको क्षेत्रफल हेर्दाखेरि 1716 हेक्टरमा मात्रै तरकारी लगाएको देखिन्छ र जसबाट 15,720.4 मेट्रिक टन मात्रै तरकारी उत्पादन भइराखेको अवस्था छ अहिले. जसले गर्दा 11,886.3 मेट्रिक टन तरकारी अपुग छ हामी कहाँ। अब यो खाद्य उसमा के भन्छ भने पर्याप्त मात्रामा खाद्य वस्तु पाउनु पर्यो र त्यो पनि पोषणयुक्त हुनु पर्यो भन्ने भनाइ छ। पोषणयुक्त हुनको लागि सबैभन्दा मुख्य तरकारीबाट विभिन्न किसिमका हाम्रो शरीरको लागि चाहिने आवश्यक प्रोटिन भिटामिन र अन्य विभिन्न खनिज तत्त्वहरू यसबाट पाइन्छ र त्यसले हामी
मलाई सोध्ने मन लागेको जस्तै तपाईँले उहाँ जस्तै एक ठाउँ छोडेर अर्को ठाउँमा विस्थापित भएका अथवा सामुदायिक वनमा बसेका अथवा भूमिहीन भएका र खास गरी विपन्न वर्गलाई त्यस्तो अनुदान छैन तरकारीको बिउमा मलमा के चाहिँ अनुदान छ कि
जस्तै बीज वृद्धि कार्यक्रम गर्नु पर्यो। जस्तै हाम्रो अहिले खाद्यमा खाद्यान्न कम उत्पादन भइराखेको छ, खाद्यान्न उत्पादन बढाउनको लागि जुन हामीले पुरानो हाम्रो बिउ लगाइराखेका हुन्छौँ त्यसबाट त्यति धेरै उत्पादन हुन सक्दैन। कुनै पनि बालीको धान भन्नुहोस् गहुँ भन्नुहोस् मकै भन्नुहोस् जुनसुकै बालीहरूको पनि बिउ हामीले 3 वर्ष लगातार खेती गऱ्यौँ भने त्यसपछि त्यसमा खज्जड हुँदै जान्छ, त्यो क्रस पोलिनेसन भएर त्यो खज्जड हुन्छ र जसले गर्दाखेरि उत्पादन घट्दै जान्छ। त्यही भएर 3-3 वर्षमा जुनसुकै बालीको पनि बिउ हामीले बदलेर लगाउनु पर्छ। जहिले खालि हामीले बिउ मात्रै बदलेर लगाउँदाखेरि 15-20% बिउ बदलिएको कारणले मात्रै हाम्रो उत्पादन वृद्धि हुन्छ। त्यही भएर हामीले बीज वृद्धि कार्यक्रमहरू विभिन्न बालीहरूमा यहाँ सञ्चालन गर्दै आएका छौँ र त्यो बीज वृद्धि कार्यक्रमको लागि जति पनि बिउ दिन्छौँ त्यसमा हामीले 50% अनुदान दिन्छौँ। त्यस्तै गरेर हामीले उन्नत बिउ पनि वितरण गर्छौँ, उन्नत बिउले पनि उत्पादन बढाउनमा सहयोग गर्छ। यसले पनि उन्नत बिउ लगाउँदाखेरि पनि हाम्रो लोकल भन्दा 15-20% उत्पादनमा वृद्धि हुन्छ र ती विभिन्न धान गहुँ मकै तरकारी फलफुल जेमा पनि हामीले 50% बिउमा अनुदान दिइराखेको अवस्था छ। त्यस्तै मकैको बिउ उत्पादन र तरकारी उत्पादन भटमास उत्पादन यी विभिन्न कार्यक्रमहरू छन्, यिनमा चाहिँ हामीले 75% अनुदान दिन्छौँ। त्यस्तै गरेर यी पोली हाउस निर्माण हुन्छ। अब अहिले मान्छेले गाई गोरुहरू पाल्न छोडिसक्यो, जोत्नको लागि विभिन्न पावर टिलरहरू ल्याउनु पर्ने आवश्यकता छ, मान्छेको अभाव छ। कृषि विकास मन्त्रालयले यी चिजहरूमा पनि 50% अनुदानको व्यवस्था गरेको छ।
यहाँ हाम्रो सहभागी दीर्घाको पहिलो लहरमा खाद्य अधिकार सञ्जाल बैतडीका अध्यक्ष शेरबहादुर चन्द पनि हुनुहुन्छ। खाद्य अधिकारभित्र के चाहिँ पर्छ के? मेलौलीतिरका जनताको गुनासो पनि हामीले सुन्यौँ।
खाद्य अधिकारभित्र अघि नै उल्लेख भइसक्यो कि जनताले पोषणयुक्त खाना पेटभरि खानु पाउनुपर्छ र दोस्रो जो मुद्रे सेल्टरको कुरा छ त्यहाँ सिँचाइ कुलो नभएर त्यहाँ खानेपानीको पनि अभाव छ क्या। त्यो जो बाढी आएर कुलोसहित खानेपानीको योजना पनि उहाँहरूको भत्काएको हुनाले उहाँहरूले विस्थापित हुनु परेको समस्या एउटा त्यो। त्यहाँ जो कृषिको हाकिम साहबले भन्नुभयो पानी कम लाग्ने यो खाद्य पदार्थ पनि उत्पादन गर्नु पर्यो तर उत्पादन गर्नलाई त्यहाँ मान्छे बस्नु पर्यो, बस्ती बसाउन खानेपानी छैन। उनीहरू सुर्नयाको त्यो फोहोर पानी त्यो सुर्नया नदीमा 50 मसानहरू छन् कि त्यहाँ मान्छे पोल्ने अनि गाई बस्तुहरू त्यहाँ जाने भने त्यस्तो दूषित पानी खान बाध्य छन् भने त्यहाँ बस्न सकिने अवस्था छैन। खाद्यान्न अभाव भएका ठाउँहरूमा राज्यले गुणस्तरयुक्त पोषणयुक्त खाद्यान्नको व्यवस्था चाहिँ गर्नुपर्छ। बैतडी जिल्लामा किसानले उत्पादन गरेको अन्नले 3 महिना मात्र पुग्छ, त्यसपछि उनीहरूले बजारमा
9 महिनाका लागि खाद्यान्न खोज्न जान्छ,
9 महिनाका लागि खाद्यान्न खोज्न जान्छ र कृषिको उत्पादन क्रम घट्दो छ, जमिन बाँझो हुने क्रम बढ्दो छ, यहाँ विस्थापित हुने अनि सिँचाइको व्यवस्था पनि पर्याप्त नभएको कारणले आधारभूत वर्गहरू हुन् उनीहरूको जल जमिन जङ्गलमा पहुँच कम छ।
गैर सरकारी संस्थाहरूले समस्या बल्झाइ मात्रै दिने हो कि समाधान पनि खोज्ने हो?
होइन, अब गैर सरकारी संस्थाहरूले हामीले त्यसको समाधान खोज्ने हो र त्यसलाई खास गरी गैर सरकारी संस्था भन्ने पनि राज्यले त्यसलाई जिम्मेवार बनाउने हो, किनभने संविधानमा खाद्य अधिकार सम्बन्धी जुन ग्यारेन्टी गरेको छ मौलिक हक अन्तर्गत भनेपछि त्यो कुरोलाई राज्यलाई हामीले गैर सरकारी संस्थाहरूले यो जनवकालत गर्ने एडभोकेसी गर्ने यस्तो समस्याहरू बताउने, किनभने यहाँ विपन्न वर्ग समुदायहरूको जङ्गलमा जमिनमा जलमा पहुँच नभएका घटनाहरू मुद्रे सेल्टर बाहेक अरू ठाउँमा पनि धेरै छन्। राजनीतिक दलका नेताहरूको पकेटबाट योजना छनौट हुने, त्यही अनुसार ती योजनाहरू धेरै सम्पन्न पनि नहुने, पछि बजेट पनि फ्रिज जाने, यस्तो समस्याले गर्दाखेरि यो योजनाहरूमा राजनीति हावी भयो।
सेल्तरी घटनाको स्टडी गरेको गैर सरकारी संस्था छ याक नेपालका निर्देशक आउनु भएको छ डबल बन्जु पछाडिपट्टि चस्मा लगाएको। गैर सरकारी संस्थाहरूले अध्ययन गरिदिने समस्या बल्झाइदिने मात्रै हो कि त्यसको कुनै समाधानका लागि पनि प्रयास गर्नुपर्छ?
मलाई के लाग्छ भने समस्या बल्झाएको हुँदै होइन, समस्या जहाँ थियो र समस्या त्यो भएको समस्यालाई जिम्मेवार निकायसम्म त्यो दायित्वको कुरो हो राज्यको, त्यो गैर सरकारी संस्था त्यसबाट पन्छिन मिल्दैन, हामी पनि उत्तिकै उत्तरदायी छौँ, तर रोल चाहिँ फरक फरक हुन् है, यो कुरा बुझ्न आवश्यकता छ सबैले। सरकारलाई समस्या ल्याइदिएर अप्ठ्यारो पार्न खोजेको अवस्था हुँदै होइन फेरि अर्को कुरो, र यो हो के त भन्दाखेरि राज्यसँग पनि त्यो संयन्त्र छैन, त्यति प्राप्तता छैन, स्रोत सहित लगेर चाहिँ उतातिर ह्युमन रिसोर्स कम छ, त्यसैले गैर सरकारी संस्थाहरू स्थानीय हुन् र स्थानीय स्तरमा काम गर्छन् र जनता जनताका आवाजहरू, जनताका समस्याहरू, जनताका मागहरूलाई चाहिँ सम्बन्धित निकायसम्म पुर्याउनु त यो त ठुलो कुरो हो। हामीले धेरै कुराहरूमा के बुझ्ने गरेका छौँ भने, जसको हो उसको मागै आउँदैन, उहाँहरूको मागै आउँदैन, हामीले कसरी सम्बोधन गर्ने भन्ने त्यो एउटा पछ्याउने प्रवृत्ति पनि धेरै ठाउँमा आउँछ। सायद हो यो एउटा सुधारात्मक पक्षमा छ। यो नेपाली नागरिकको अथवा नेपाली जनताको अथवा जो थाहा नै पाइहाल्नु भयो 12 वर्षसम्म चाहिँ थाहेन भनेर चाहिँ हामी कति पन्छिने यहीँका मान्छेहरू हुन्, खाने पानीबाट वञ्चित छन्। राज्यले चाहिँ खाने पानीलाई, अब राज्यले भन्नाले हामी राज्यभित्रै पर्छौँ, त्यसैले चाहिँ गैर सरकारी संस्थालाई फरक दृष्टिकोणले नहेरिदिनु हुन यहाँहरू सबैलाई मेरो अनुरोध पनि छ। याक नेपाल सुदूरपश्चिमभरि नै काम गर्छ, खास गरिकन यसले गर्ने काम के गर्छ त भन्दा, खाद्य अधिकारबाट वञ्चित रहेका अनि यसलाई विश्लेषण गरेर यसलाई हेरेर, राज्यको दायित्व छ तिनवटा दायित्व, र नागरिकको अधिकारलाई अधिकार सुसम्पन्न गर्नको लागि तिनवटा दायित्व राज्यले पुरा गर्नुपर्छ। हामीले भने आएन, राज्यले भनेको, राज्यले भने आएन संयुक्त राष्ट्र संघको घोषणा पत्रमा, जुन नेपाल सरकारले चाहिँ एउटा सदस्य राष्ट्रको रूपमा चाहिँ 1991 हस्ताक्षर गरिसकेको अवस्था, र अहिले आएर 2073 यो नयाँ संविधानले पनि खाद्य अधिकारलाई एउटा मानव अधिकारको रूपमा स्थापित गरिसकेको अवस्था, यो कतिौँ वर्ष लाग्यो लाग्छ किन भन्दाखेरि हामी पछाडि छौँ अझै पनि, र खाद्य अधिकार पनि अधिकार हुन्छ र भन्ने अवस्था पनि थियो हामीले सुरुवात गर्दाखेरि, अहिले हामी यो अवस्थामा आइसकेका छौँ। म यहाँहरू सबैलाई के भन्छु र अनुरोध पनि गर्छु, यो मुन्द्रे खाने पानी र सालतडीको सम्बन्धमा हामीसँग डकुमेन्ट छ, डकुमेन्ट यहाँ हामी सबैलाई उपलब्ध गराएका छौँ। जीवी एकदम जानकार हुनुहुन्छ र सिँचाइ पनि एकदम जानकार हुनुहुन्छ यो सम्बन्धमा।
यहाँ विक्रमजीले के भनिरहनु भएको छ?
यो चाहिँ खाने पानी सिँचाइका लागि लिडिङ रोल स्थानीय निकायको हैसियतले, लोकल गभर्नेन्सको हैसियतले यसले चाहिँ लिनुपर्छ। तर सरकारका निकायहरू छन् नि जिल्लामा, सिँचाइ बनाउने डिभिजन सिँचाइ छ, खाने बनाउने डिभिजन खानेपानी कार्यालय छ, जिल्ला विकास समितिले पहल गर्ने, ठिक छ, यसले पहल गर्छ, तर उहाँहरूलाई पनि जिम्मेवारी सुम्पिनुपर्ने हुन्छ र त्यसका लागि अब जिल्ला विकास समिति
त्यो मुख्य जिम्मेवारी सिँचाइको हो,
सिँचाइको हो, खानेपानीको।
प्रकाश भट्ट, जिल्ला प्रशासन, हामीले हाम्रो सात्री मुद्रे कुलोलाई निर्माण गरिदिनु पऱ्यो, जुन बजेट जुटाएर पनि त्यो कुलोलाई जसरी भए पनि निर्माण गरे राम्रो हुन्थ्यो, त्यही भन्न चाहन्छु।
हामीलाई धेरै समस्या खाना पानीकी, दोहोरो समस्या सिँचाइलाई, हामीलाई के छ कसो छ भन्ने तपाईँलाई थाहै छ, धेरै समस्या छ हामीलाई।
त्यति बेला तपाईँले त्यो कुलो भत्किनुभन्दा अगाडि कति उत्पादन हुन्थ्यो, के उत्पादन हुन्थ्यो? अहिले त्यो
वर्षसम्म हुन्थ्यो हाम्रो खाना, 1 वर्षसम्म पुज्थ्यो। कति धान हुन्थे, गहुँ हुन्थे, घोगा हुन्थे, 3 खेती हुन्थ्यो हाम्रो, आम हुन्थे, उ दिन बैठे हामीले नै हामीले आम पाए, नै हामीले धान पाए, नै हामीले मकै पायो, नै हामीले गहुँ पाए। हामीलाई धेरै समस्या,
कसरी खानाको व्यवस्था गरिरहनु भएको छ कि त्यहाँ कसरी खाइरहनु भएको
छ नि? इन्डिया झारियान त सायद खुन्ना आर्यन दिन्ना आर्यन, हामीलाई केही नै मिल्ला अरे, के मिल्ला छ हामी नानबाट दिना त जहाँ भयो खानाउँ त जहाँ नै भइरहनु भोका रह्यौँ।
सिँचाइको हाकिम साहब कहाँ आउँछु, समस्या हामीले सालतडीको पनि सुन्यौँ, के चाहिँ गर्न सकिन्छ, यहाँको प्रतिबद्धता के हुन्छ?
उहाँहरूको सिँचाइको समस्या मैले बुझेँ, अब त्यसलाई अगाडि बढाउने कामहरू हामी त्यो रेड बुकमा नपढे पनि हाम्रो पहलमा हामी गर्छौँ। अब यो सिजनमा त्यो हुनसक्छ कि सक्दैन त्यो अहिले म भन्न सक्दिनँ, तर आगामी वर्षमा हुने चाहिँ म प्रतिबद्धता जाहेर गर्छु।
यता कृषिको प्रमुखजी हुनुहुन्छ, सुरक्षित तरिकाले विषादी प्रयोग गरौँ, जुन विषादी छरिएपछि जति पर्खनुपर्ने समय हुन्छ, जति दिन पछि त्यो हामी प्रयोग गर्न सक्छौँ त्यति पछि मात्रै प्रयोग गरिदिउँ, यसले गर्दाखेरि सबैको स्वास्थ्य राम्रो होस् भन्ने आग्रह गर्छ।
हस्, हामी यहाँ कार्यक्रम गर्दैछौँ भन्ने थाहा पाएपछि बैतडीको पुचुनी क्षेत्रको मल्लादेही गाविसबाट रघुनाथजीले एउटा प्रश्न रेकर्ड गराउनु भएको छ, उहाँको हामी प्रश्न सुन्छौँ।
मेरो नाम रघुनाथ जोशी हो, मेरो घर मल्लादेही गाविस वार्ड नम्बर 5 सल्ला हो। त्यसमा पसिनाले जति जमिन छ, एकदम खेत पनि राम्रो हो, त्यो मट्याल माटो हो, एकदम धान राम्रो फल्छ, गाउँ पनि राम्रो फल्छ, तर सिँचाइको सुविधा नभएर खेतो भइरहेको छ। पहिले त त्यहाँ कुलो हो, आजभरि त्यो बिचमा दुई ठाउँमा कुलो छ, एक ठाउँमा 20-22 मिटर र एक ठाउँमा कहिले 15-20 मिटर त्यो कुलो गएर त्यहाँ एकदम खेरो भइरहेको छ। दलितको बस्ती पनि छ त्यहाँ, वर्षा हामीलाई कुलोको आपत्ति कुलो भयो धेरै राम्रो हुन्थ्यो, नभए पाइपको जुन ठाउँमा त्यो पहिरो गएको छ नि त्यो ठाउँमा पाइपको व्यवस्था भइदियो भने हामीलाई राम्रो हुन्थ्यो, त्यहाँ खेती हुन्थ्यो।
प्रमुख जिल्ला अधिकारीजी, अब खाद्य सुरक्षाको जिम्मा जिल्ला खाद्य सुरक्षा सञ्जालको हो, तपाईँको प्रतिबद्धता सालतडी सहित जिल्लावासीका लागि के हो?
यो चाहिँ सामूहिक चासोको विषय हो र यो चासो रहनु पनि पर्दछ, एउटा सेयर रेस्पोन्सिबिलिटीको कुरो पनि हो, यो सामूहिक जिम्मेवारीको कुरो पनि हो। तपाईँले चाहिँ जिल्ला खाद्य सञ्जालको संरचना हेर्नुभयो भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सहित त्यसमा विभिन्न सरकारवाला निकायहरू छ, भनेपछि एउटै निकायको पहलले चाहिँ नै त्यो सम्भव छैन भन्ने कुरो नेपाल सरकारको पनि बुझाइ हो, स्थानीय चाहिँ स्तरमा हामी सरकारी गैर सरकारी कार्यालयहरूको चाहिँ बुझाइ पनि हो। त्यो कारणले गर्दाखेरि त्यहाँमा स्थानीय विकास अधिकारी, कृषिको छ, स्वास्थ्यको छ, होइन, सिँचाइ लगायत विभिन्न सरकारवाला निकाय र त्यस पछाडि गैर सरकारी निकायको प्रतित्व पनि त्यसमा रहने गरेको अवस्था छ। त्यो कारणले गर्दा यो एउटा सेयर रेस्पोन्सिबिलिटीको विषय पनि भएको कारणले गर्दाखेरि हामीले चाहिँ सामूहिक हिसाबले यो समस्यालाई कोप गर्नको लागि अगाडि नबढेसम्म यो समस्या चाहिँ समाधान हुँदैन। यसमा चाहिँ राजनीतिक लेभलबाट पनि एक खालको प्रतिबद्धता चाहिँ आवश्यक छ। अघि राजनीतिक चाहिँ भागभन्डा कुरो चाहिँ गर्दै हुनुहुन्थ्यो उहाँले, होइन, त्यो विषयमा चाहिँ एउटा चाहिँ फेयर ढङ्गले होइन हामीले चाहिँ जस्टिफाएबल हिसाबले चाहिँ रिसोर्सको डिस्ट्रिब्युसनमा चाहिँ हामीले ध्यान दिनुपर्दछ र सबैलाई चाहिँ त्यो समन्वयमा रहेर काम गर्नको लागि आग्रह पनि गर्न चाहन्छ। यो भएपछि हामीले संविधानको चाहिँ मर्म र भावना अनुसार खाद्य अधिकारलाई चाहिँ यहाँ प्रत्याभूति दिलाउन सक्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु।
हस् त आजको बहस यति नै। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो कार्यक्रम साझा मञ्च, दिनेश एफएम 93.8 मेगाहर्ज, उत्तर भेडी कैलाली। बहसमा सहभागी भइदिनु भएकोमा जिल्ला खाद्य सुरक्षा सञ्जालका अध्यक्ष तथा बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी र जिल्ला खाद्य सुरक्षा सञ्जालका सदस्य सचिव तथा बैतडीका वरिष्ठ कृषि विकास अधिकृत दिवेदेव भट्टलाई धन्यवाद। यसै गरी जिल्ला सिँचाई कार्यालय बैतडीका प्रमुख उग्रनाथ झा, जिल्ला विकास समिति बैतडीका सूचना अधिकारी विक्रम चन्द, खाद्य अधिकार सञ्जाल बैतडीका अध्यक्ष शिरबहादुर चन्द सहित कार्यक्रमका सहभागी र श्रोता साथै बैतडी संवाददाता लोकेश धामी र रेडियो सौगातको टिमलाई धेरै धेरै धन्यवाद दिँदै आजको अङ्कबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।